आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
कसरी बग्छ यो प्रेमको खोला, म कसरी भनु, यो छाती पुल्छ प्रस्तापी मनले, म कसरी कहूँ। नयनमा आँसु हृदयमा हाँसो लिएर म हिँड्दैछु, यीशुको प्रेम सबैलाई दिन म अघि बढ्दैछु। हिजको मेरो पुरानो बाटो छोडी म आउँदैछु, आजको दिनमा यो नयाँ मनले हिँड्दैछु नयाँ गोरेटो, नयाँ गोरेटो, नयाँ गोरेटो, नयाँ गोरेटो, त्यो मेरो कसरी प्रेमलाई छोए, घात पुर्याउने ओठ त्यो मेरो कसरी प्रेमलाई चाखे, यो कस्तो माया बढ्दैछ आज म कसरी थामु, निचुरी मनको म पापीलाई क्षमाको यो गोरेटो, नयाँ गोरेटो, जीवन उडी जाने हो, लडाई र झगडा घृणा र द्वेष मरेर के लाने हो, जीवनको अर्थ पाउने छौ तिमीले यीशुको प्रेमलाई पाए, उहाँको न्यानो अंगाल भित्र पाउने छु नयाँ गुरेटो
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी रोमी 11 अध्याय 22-26 पदबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्नेछौ इसरायल राष्ट्रको पूर्व अवस्थाको प्राप्ति र यसले महान आशिषको ल्याउनेछ। रोमी 11 अध्याय 22 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, यसकारण परमेश्वरको दया र कठोरतालाई ध्यानमा राख, पतन भएकाहरूमाथि कड़ा व्यवहार, तर उहाँकै दयामुनि रहिरह्यौ भने तिमीहरूलाई परमेश्वरको दया देखाइनेछ, नत्रता तिमी पनि काटिनेछौ। यो निष्ठुर शब्द हो। पाउले अन्य जातिहरूलाई दुई उदाहरणहरूको हेर्न तिनीहरूको ध्यानको खिच्न चाहन्छन्। अस्वीकार गरिएको वा इन्कार गरिएको इसरायलले परमेश्वरको कठोरताको वा प्रचण्डताको प्रकट गर्दछ, तर परमेश्वर कहाँ फर्कने अन्य जातिहरूको निम्ति परमेश्वरको दयालु भलाइपनको प्रकट गर्दछ। यो परमेश्वरको दुई पक्षहरू आज प्रकट हुन आवश्यक छ। परमेश्वरको विरूद्ध ख्रीष्टको इन्कार वा अस्वीकारको विरूद्ध परमेश्वरको दण्ड र ख्रीष्टलाई विश्वास गर्नेहरूलाई परमेश्वरको अनुग्रह। पाउलद्वारा इसरायलको विरूद्ध परमेश्वरको कठोरता वा प्रचण्डताको पूर्ण तस्विर थिएन। यो इसरायलको इतिहास ईस्वी सम्वत 70 यरूशलेमको विध्वंसमा र त्यसपछि इसरायलीहरूको जीवनमा घटेका घटनाहरू भयानक डरलाग्दो कथा हो। मेरो मित्र, परमेश्वरको अनुग्रहलाई हल्का पाराले नलिऊ वा खेलाँची नगरौं। यो नै अनुग्रह हो जुनले हामीलाई परमेश्वरको परिवारमा ल्यायो र हामीलाई धेरै मौका र फाइदाहरूको प्रदान गर्यो। करिब 2000 वर्ष अवधिमा यहुदीहरू जस्तै अन्य जाति मण्डली पनि थुप्रै असफल भएको छ। भनिएको छ 22 पदमा, यसकारण परमेश्वरको दया र कठोरतालाई ध्यानमा राख, पतन भएकाहरूमाथि कड़ा व्यवहार, तर उहाँकै दयामुनि रहिरह्यो भने तिमीहरूलाई परमेश्वरको दया देखाइनेछ, नत्रता तिमी पनि काटिनेछौ। 23 पदमा भनिएको छ, तिनीहरू पनि अविश्वासमा ढिट भएर बसेनन् भने त कलमी बाँधिनेछन्, किनभने परमेश्वरले तिनीहरूलाई फेरि पनि कलमी बाँध्न सक्नुहुन्छ।
जबकि परमेश्वरले ती अन्य जातिहरूलाई ग्रहण गर्नुभयो, स्वीकार गर्नुभयो, जोसँग कुनै योग्यता वा सद्गुण थिएन, त्यसै गरी विशेष योग्यता नभएका सद्गुण नभएका ती इसरायल राष्ट्रलाई पनि परमेश्वर फेरि पूर्ण रूपमा फर्काउन सक्नुहुन्छ, पूर्व अवस्थामा फर्काउन सक्नुहुन्छ, अर्थात पूर्ण सुधारमा फर्काएर ल्याउन सक्नुहुन्छ। पद त्यसको अन्तिम खण्डमा उल्लेखित शब्द फेरि चाबी शब्द हो। परमेश्वरले फेरि इसरायलको पूर्ण सुधार वा पूर्ण स्थापन गर्नुहुनेछ। पुरानो नियमले यो स्पष्ट पार्दछ कि इसरायलीहरू परमेश्वर कहाँ फेरि फर्किन गइरहेका छन् वा फर्किनेछन्। एउटा उदाहरणको निम्ति यर्मिया 23:3-8 पढ्नुहोस्, जुन इसरायलको पूर्व अवस्था प्राप्ति वा पुनस्थापनको उल्लेखनीय अगमबाडीहरूमध्ये एक हो। जकरियाले यसको बारेमा भन्दछन्, जकरिया 12:20 म दाउदका घराना र यरूसलेमका बासिन्दाहरूमाथि दयाको र प्रार्थना गर्ने आत्मा खन्याउनेछु, औ तिनीहरूले यसलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचेथे, र जसरी एक मात्र छोराको लागि कोही विलाप गर्दछ त्यसरी नै तिनीहरू मेरो लागि विलाप गर्नेछन्, यस्तो ठूलो शोक गर्नेछन् जसरी पहिले जन्मेको पुत्रको निम्ति गरिन्छ। यो प्रायश्चितको महान दिन हुनेछ। तिनीहरू परमेश्वर कहाँ पश्चाताप गरी फर्किनेछन् र परमेश्वरले तिनीहरूलाई अद्भुत असीमित अनुग्रह र कृपाद्वारा उद्धार गर्नुहुनेछ, जसरी उहाँले हामीलाई उद्धार गर्नुहुन्छ। 24 भनिएको छ, किनभने यदि तिमी प्राकृतिक जंगली जैतून भएर पनि काटियौ र प्राकृतिकको विरूद्ध एउटा असल जैतूनको बोटमा कलमी बाँध्यौ भने त यी प्राकृतिक हाँगाहरू आफ्नै निज जैतूनकै रूखमा झन कति बढी कलामी बाँधिएलन्। पाउले निरन्तर भद्राक्षको वा जैतूनको रूखको नमूनाको जारी राख्छन्। जैतून वा भद्राक्षको रूख इसरायल हो र त्यसको जरा अब्राहम हो। केही हाँगाहरू काटिए, इसरायल राष्ट्रलाई इन्कार गरियो, अस्वीकार गरियो, परमेश्वरले अन्य जातिहरूमा कलमी बाँध्नुभयो। तर तिनीहरू यहुदी धर्म अपनाउनेहरू भएकाले गर्दा होइन, त्यसो भए जुनको अर्थ हुनेछ कि तिनीहरूले पुरानो नियमको संस्कार धार्मिक कृत्यको धारण गर्नुपर्दछ। बरु यसको अर्थ यो हो कि उहाँले इसरायललाई काटी पठाउनुभयो र मण्डलीमा कलमी बाँध्नुभयो, जुनमा दुवै यहुदी वा अन्य जाति सिधै र तत्कालै अब्राहममा विश्वासद्वारा समावेश हुन्छन्। यदि परमेश्वरले यो गर्न सक्नुभयो र गर्नुभयो भने यो कुरामा निष्कर्षमा आउन विश्वसनीय वा तर्कसंगत छ कि उहाँले स्वाभाविक हाँगाहरू लिन सक्नुहुन्छ र फेरि निज र रूखैमै कलामी बाँध्न सक्नुहुन्छ। अमित्र, अर्को शब्दमा उहाँले इसरायललाई सदाको निम्ति त्याग्नु भएको छैन। 25 भनिएको छ, भाइ हो, आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान हुन खोज्छौ कि भनेर तिमीहरू यो रहस्य बुझ भन्ने म चाहन्छु, कि अन्य जातिहरूको संख्या पूर्ण नभएसम्म इसरायलहरूको एक अंशमा कठोरता आएको छ। अन्य जातिहरूको पूर्णता चाहिँ मण्डलीमा तिनीहरूको बोलावटसँग आरम्भ भयो। प्रेरित 15:14 भन्छ, कसरी परमेश्वरले पहिले उहाँको नाउँको निम्ति अन्य जातिहरूबाट एक जाति लिनलाई कृपा दृष्टि गर्नुभयो भन्ने कुरा सिमोनले बताएका छन्। यो निरन्तर मण्डली वा चर्चको स्वर्गीय यात्रामा उठाइ लगिने वा उठाइ लगिन्जेलसम्म जारी रहनेछ। इसरायलको अन्धोपन र कठोरता चर्च वा मण्डली यस पृथ्वीमा उपस्थित भइन्जेलसम्म भइरहनेछ। यहाँ उल्लेख भएको रहस्य शब्दको स्पष्टीकरणको आवश्यक छ। यो रहस्य शब्द चाहिँ यो कुराको संकेत गर्न प्रयोग गरिन्छ जुन पहिले छिपेको थियो तर अहिले प्रकट भएको छ। यहाँ उल्लेखित रहस्य चाहिँ अन्य जातिहरूको पूर्णताको परिचय हो, जुन पुरानो नियममा प्रकाश को विषय थिएन। अगाडि 26 र 27 पदमा भनिएको छ, यसरी सारा इसरायलको उद्धार हुनेछ जस्तो लेखिएको छ, उद्धारक सियोनबाट आउनुहुनेछ, उहाँले याकुबबाट अधर्म हटाउनुहुनेछ अनि तिनीहरूसँग मेरो करार यही हुनेछ जब म तिनीहरूका पाप हरण गर्नेछु। जब यहाँ पाउल भन्छन् कि सबै इसरायल बाँच्नेछ, उसको मतलब यो होइन कि प्रत्येक इसरायली व्यक्ति विशेष बाँच्नेछ वा उद्धार पाउनेछ। होइन, प्रत्येक युगमा खाली बाँकी रहेका सत्य जनहरू मात्र बाँचेका छन्, उद्धार पाएका छन्। पाउलले यो कथन यसैया 59:20 पदबाट प्रयोग गर्दछन्, जुनले भन्छ, अपराधबाट फर्कने याकुबका सन्तानहरूको निम्ति एउटा मुक्तिदाता सियोनमा आउनुहुनेछ भनी परमप्रभु भन्नुहुन्छ। प्रत्येक व्यक्ति विशेषलाई सन्देश यो छ कि तिनी आफ्नो अपराध पापबाट परमेश्वर कहाँ फर्कन पर्दछ, अनि त्यहाँ बाँकी रहेका सत्य जन हुनेछन् जो उहाँ कहाँ फर्कनेछन्। तिनीहरू सबै बाँच्नेछन्, उद्धार पाउनेछन्। पाउल उद्धार पाउने इसरायलका बाँकी रहेका सत्य जनहरूको इसरायल राष्ट्रको रूपमा यहाँ उल्लेख गर्दछन्। मित्र, उद्धार पाउनेहरूमा खालि बाँकी रहेका सत्य जनहरू मात्र छन्। एलियाको दिनमा बाँकी रहेका सत्य ईश्वरीय जनहरू थिए, दाउदको दिनमा बाँकी रहेका भक्त सत्य ईश्वरीय जनहरू थिए, अनि पाउलको दिनमा पनि बाँकी रहेका सत्य भक्त ईश्वरीय जनहरू थिए, अनि हाम्रो दिनमा पनि बाँकी रहेका सत्य भक्त जनहरू छन्। अनि महाक्लेश अवधिमा, महासंकष्ट अवधिमा त्यहाँ बाँकी रहेका ईश्वरीय भक्त जनहरू हुनेछन्। 28-29 पदमा भनिएको छ, सुसमाचार तिनीहरू तिमीहरूका खातिर परमेश्वरका शत्रुहरू हुन्। इसरायललाई अन्य जातिहरूको खातिरको लागि शत्रुको रूपमा विचार गरिन्दछ, मतलब यस कारणले सुसमाचार अन्य जातिहरू कहाँ जान सक्छ। अर्कोतिर तिनीहरू अब्राम, इसाक र याकुबको खातिरको लागि प्रियहरू हुन्। त्यसकारण ख्रिस्टियनहरू कुनै किसिमको यहुदी विरोध अभियानमा भाग लिन सक्दैनन्। इसरायलको असफलता वा पतन र हाम्रा असफलता वा पतनले परमेश्वरको योजना र उद्देश्यको त्यही किसिमले हेरफेर गर्दैन, बदल्दैन। 29 पद अनुसार उपहारहरू वरदानहरू, स्वाभाविक वरदानहरू उपहारहरू होइन, तर यस शब्दसँग राख्नुपर्ने सरोकार अनुग्रहसँग छ। बोलावट निमन्त्रण होइन, तर यो परमेश्वरको फलप्रद फल दिने परमेश्वरको बोलावट हो जुन प्रस्ताव बेगरको हो। अर्को शब्दमा परमेश्वर अरू त के उद्धार नपाएका जनबाट प्रस्तावको माग गरिरहनु भएको छ। परमेश्वरको बोलावट कुनै पनि मानव चालको आवश्यक हुँदैन। परमेश्वरको दृष्टिकोणबाट यो मानिसको प्रस्ताव वा मनको परिवर्तन बेगर हो। कोही कोही मानिसहरू सोच्दछन् कि उद्धार पाउनको निम्ति आँसुहरू खसाउन आवश्यक छ। हजुर, अहिले निश्चय नै आँसु बहाइ एक ख्रिष्टमा फर्कने भावुक व्यक्तिको गौण उत्पादन हुन सक्छ, तर आँसुले तपाईँको उद्धारसँग गर्नुपर्ने सरोकार केही छैन। तर ख्रिष्टमा तपाईँको विश्वासले तपाईँलाई बचाउँछ। न तपाईँको विश्वास प्रशंसनीय वा इनाम पाउने योग्यको छ, तर यो ख्रिष्ट हुनुहुन्छ जो प्रशंसनीय वा यसको दिने कर्ता हुनुहुन्छ। तपाईँको विश्वासले खालि उहाँलाई अंगाल्न, समात्न, पकड्न सहायता गर्छ। 30-31 पदमा भनिएको छ, किनकि जसरी तिमीहरू पनि एकपल्ट परमेश्वरको आज्ञा पालन नगर्नेहरू थियो, तर अब तिनीहरूको अनज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ। तिमीहरूलाई कृपा देखाएकोले गर्दा तिनीहरूले पनि कृपा प्राप्त गरून् भनी तिनीहरू अहिले अनज्ञाकारी भएका छन्। देख्नुभयो, यो पदबाट हामी देख्छौं कि पाउल अन्य जाति विश्वासीहरूलाई लेखिरहेका छन्। रोममा भएको मण्डली चर्च प्राय गरेर अन्य जातिहरू विश्वासीहरूको झुण्ड थियो। यस समयसम्ममा धेरै अन्य जातिहरू उद्धार पाइसकेका थिए। पाउल यहाँ इसरायल राष्ट्र र अन्य जातिहरू बीच भिन्नता वा विषमताको देखाइरहेका छन्। बितेको समयमा अन्य जातिहरूले विश्वास गरेनन्, तर अहिले अन्य जातिहरूको बाँकी रहेका सत्य भक्त ईश्वरीय जनहरूले कृपा पाएका छन्। यही समय अवधिमा इसरायल एक राष्ट्रको रूपमा जुनले पहिले परमेश्वरमा विश्वास गर्थे तर अहिले विश्वास गर्दैनन्, पाउल एक सिद्धान्तको दिइरहेका छन् जुनद्वारा परमेश्वरले दुई यहुदी र अन्य जातिहरूलाई उद्धार गर्नुहुन्छ। त्यो हो कृपाद्वारा। कृपाद्वारा जसरी उहाँले अन्य जातिहरूलाई कृपा देखाउनुभयो, उहाँले इस्रायल राष्ट्रलाई कृपा देखाउनुहुनेछ। 32 पदमा भनिएको छ, किनभने परमेश्वरको कृपा सबै मानिसहरूमाथि होस् भनेर उहाँले सबैलाई अनज्ञाकारितामा नै सुम्पनु भएको छ। दुवै यहुदी र अन्य जाति विद्रोह र उत्तेजक अविश्वासको हट्टी स्थितिमा अवस्थामा छन्। यसको कारण अनुग्रहबाट हाम्रो विश्वासद्वारा उद्धार पाएका हौं। त्यो आफ्नै बाटो होइन, यो परमेश्वरको वरदान हो, कामबाट होइन, नत्र त कसैले घमण्ड गर्नेछ। हामीले देख्यौं कि इस्रायल राष्ट्रको पुनस्थापन वा पूर्व अवस्थाको प्राप्ति। अब यसपछि हामी देख्नेछौ इस्रायल राष्ट्रलाई पुनस्थापनको लागि कारण।
हजुर, इस्रायल राष्ट्रको पुनस्थापन गरिनुको कारण के हो?
अमित्र, त्यो परमेश्वरको बुद्धिको भण्डारमा चाबी लगाइएको छ, तालचा लगाइएको छ। मेरो मित्र, यस तथ्यमा हामी आश्रित हौं कि जे परमेश्वर गर्नुहुन्छ उहाँ बुद्धिमान काम र सही काम गर्नुहुन्छ। तपाईँ र मसँग पुरानो स्वभाव छ जुनले परमेश्वरको प्रश्न गर्दछ जब उहाँले निर्णय बनाउनुहुन्छ। मैले धेरै मानिसहरूले यो भनेको सुनेको छु, किन अन्य जातिहरू पापैमा गुम वा निन्दित भएका छन् जबकि तिनीहरूले सुसमाचार सुनेका छैन। परमेश्वरसँग तिनीहरूलाई निन्दा गर्ने कुनै अधिकार छैन। मेरो मित्र, परमेश्वरसँग हरेक कुराको अधिकार छ। उहाँ परमेश्वर हुनुहुन्छ अनि उहाँ जे गरिरहनु भएको छ सो सही गरिरहनु भएको छ। यदि तपाईँ सोच्नुहुन्छ कि उहाँले सही गर्नु भएन वा सही गर्नुहुन्न, तब तपाईँ गलत सोचिरहनु भएको छ। यदि तपाईँ सोच्नुहुन्न कि उहाँ बुद्धिमानी काम गरिरहनु भएको छैन, तपाईँ गलत सोचिरहनु भएको छ। परमेश्वर मूर्ख हुनुहुन्न, तपाईँ र म मूर्ख हुन सक्छौ, परमेश्वर मूर्ख हुनुहुन्न, यो कुरा बुझ्न आवश्यक छ। 33 पदमा लेखिएको छ, आहा, परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो, उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने। यस अध्यायमा पाउलले सजिलैसँग बुझ्न नसकिने कुराहरूमा ध्यान लगाएका छन्। उदाहरणको लागि, यहुदीहरू किन पन्छिएका थिए, परमेश्वरले किन कसैलाई कठोर पार्नुहुन्छ र कसैलाई दया देखाउनुहुन्छ। हामी मानिसलाई थाहा छैन, परमेश्वर जे गर्न चाहनुहुन्छ त्यो गरेर नै छोड्नुहुन्छ र उहाँ सही गर्नुहुन्छ। तर परमेश्वरले जे गर्नुहुन्छ त्यो धर्मी, न्यायी र बुद्धिपूर्ण गर्नुहुन्छ। संसारका सबै मानिस, यहुदी र अन्य जाति दुवैका निम्ति पनि परमेश्वरको ठिक अभिप्राय र योजना छ। पाउलले परमेश्वरको योजनाको सम्बन्धमा सबै कुरा बुझ्दैनन्, तापनि परमेश्वरको बुद्धि र ज्ञानमा तिनले पूरा भरोसा राख। परमेश्वरको अभिप्राय आश्चर्य लाग्दो छ। यहुदीहरूको पतनद्वारा अन्य जातिहरूले परमेश्वरको राज्यमा पस्ने मौका पाएका छन् र अब परमेश्वरले सबैलाई विश्वासद्वारा उद्धार दिने मौका दिनुभएको छ। यसकारण अन्त्यमा पावल परमेश्वरलाई प्रशंसा नगरिरहन सक्दैनन्। 34 र 35 पदमा भनिएको छ, किनभने प्रभुको मनलाई कसले जानेको छ, अथवा उहाँको सल्लाहकार को भएको छ, अथवा कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनु परोस्। यहाँ हामीसँग भएका प्रश्नहरू सजिला जस्ता छन् तर यसको उत्तर त्यति सजिलो छैन। पहिलो कुरा भनिएको छ, प्रभुको मनलाई कसले जानेको छ? प्रभुको मनलाई कसैलाई थाहा छैन, त्यही नै उत्तर हो। पावलको इच्छा थियो कि यसको जान्ने। फिलिपी 3:10 पदमा भन्छन्, म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकौं र उहाँको मृत्युमा उहाँ जस्तै भई उहाँको दुःख भोगमा सहभागी हुन सकौं। दोस्रो प्रश्न छ, उहाँको सल्लाहकार को भएको छ? कसैले पनि उहाँलाई सल्लाह दिन सक्दैन। मैले धेरै चर्च समितिहरू देखेको छु कि जो सोच्दछन् कि तिनीहरूले खास मात्रामा उहाँलाई असल सल्लाह दिइरहेका छन् तर उहाँलाई यसको आवश्यक छैन। के तपाईँले कहिले यो कुराको ध्यान दिनुभएको छ कि जब येशु पृथ्वीमा हुनुहुन्थ्यो उहाँले कसैलाई सल्लाह माग्नु भएको? एक समय 5,000 जमातहरूलाई खुवाउन भन्दा पहिले उहाँले फिलिपलाई सोध्नुभयो, युहाना छ अध्याय पाँच र छमा हामी कहाँबाट रोटी किनौं र यिनीहरूलाई खान दिउ किन उहाँले त्यो प्रश्न सोध्नुभयो। तर अगाडि भनिएको छ यो उहाँले तिनको परीक्षा गर्दै भन्नुभएको थियो किनभने उहाँले जे गर्न लाग्नुभएको थियो उहाँ आफैलाई राम्ररी थाहा थियो। उहाँलाई फिलिपको आवश्यक थिएन। वास्तवमा उहाँले आफ्नो चेलाहरूको सल्लाह सुझावको प्रयोग गर्नु भएन। तिनीहरूले भने तिनीहरूलाई पठाइदिनुहोस्। उहाँले भन्नुभयो तिनीहरूलाई खान केही रोटी देऊ। मित्र, यद्यपि आज धेरै मानिसहरू उहाँलाई सल्लाह दिन चाहे तापनि उहाँलाई कसैको सल्लाहको आवश्यक छैन। अनि पद 35 अर्को प्रश्न सोधिएको छ, उहाँलाई पहिले कसले दियो? के तपाईँले कहिले केही कुरा परमेश्वरलाई दिनुभएको छ जुनको निम्ति परमेश्वर आभारी हुनुभएको छ? यदि तपाई परमेश्वरलाई केही कुरा दिनुभए उहाँ तपाईँप्रति आभारी हुनुहुनेछ। अमित्र, तपाईसँग कुन चाहिँ त्यो कुरा छ जुन तपाईँले उहाँलाई दिइसक्नु भएको छैन? म सोच्दछु कि आज धेरैजना गरीब छौ र कुनै क्षेत्रमा आशिषको अनुभव गर्दैनौ। यसको साधारण कारण यही हुन सक्छ कि उहाँले हामीलाई जुन कुरा दिनुभएको छ त्यसमा हामी अति नै कम उहाँलाई दिन्छौं। सत्यता नै बताउने हो भने परमेश्वर भन्नुहुन्छ उहाँ कुनै प्रति ऋणी हुने छैन। जब कसैले उहाँलाई केही कुरा दिन्छ उहाँले फर्केर झन धेरै दिनुहुन्छ। केही साल पहिले एक अति नै आत्मिक ईश्वरीय अरबपति उद्योगपति उसले यो प्रश्न सोधिएको थियो, तपाईँले कसरी यति धेरै धन पैसाहरू थुपार्नु भएको छ जबकि तपाईँ प्रभुको सेवामा अति नै धेरै उदार चितमा दिनुहुन्छ? त्यस क्रिस्टियन अरबपतिले भन्यो, म आफ्नो बेलचाले निकालेर मेरो भण्डारबाट उहाँलाई दिन्छु। तर त्यसको सट्टामा परमेश्वरले त्यही बेलचाले आफ्नो भण्डारबाट 100 गुणा धेरै निकालेर वापस गरिदिनुहुन्छ। मित्र, आज हामी धेरैले यो वास्तविकता बुझ्न कति धेरै आवश्यक छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीयू नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ, www.twrnepal.com, र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।